الحمد لله، الحمد لله رب العالمين، والصلاة والسلام على محمد الأمين. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. واتینو حضرات، ہم سورہ حج کی آیت 42 سے درس کی ابتدا کر رہے ہیں. اس سے پیچھے جو سلسلہ بیان جاری تھا وہ یہاں پہنچ کر ختم ہو گیا کہ اللہ تعالیٰ نے مسلمانوں کو اجازت دے دی ہے کہ وہ اب مزاحمت کر سکتے ہیں. پھر بتایا ہے کہ یہ اجازت کیوں دی گئی ہے، اس کے پیچھے کیا مقاصد ہے. اس سے آگے یہ بھی بتا دیا گیا ہے کہ اللہ تعالیٰ نے ان کی نصرت کا، ان کی مدد کا فیصلہ کر لیا ہے. اس فیصلے کا باعث کیا چیز بنی ہے اس کی وضاحت کی ہے، اور پھر یہ بتایا ہے کہ اللہ تعالیٰ کی مدد یا اس کی نصرت کا یہی قانون ہے اور وہ اپنے بندوں کی نصرت پر پوری قدرت رکھتا ہے. نبی صلی اللہ علیہ وسلم اور صحابہ کرام کی جماعت کے بارے میں یہ مضمون پایہ تکمیل کو پہنچا. اس کے بعد پھر مخاطبین کی طرف رخ موڑ لیا ہے اور یہ بتایا ہے کہ اے پیغمبر، یہ لوگ اگر تمہیں جھٹلا رہے ہیں تو کوئی نیا کام نہیں کر رہے. ہم نے اس سے پہلے بھی جن قوموں کا انتخاب کیا کہ ان کی طرف اپنے رسول بھیجیں، ان سب کا رویہ بھی کم و بیش یہی رہا ہے. چنانچہ قرآن مجید کا مطالعہ کرنے سے، بائبل کا مطالعہ کرنے سے یہ بالکل واضح ہو جاتا ہے کہ ایک سیدنا یونس ہے جن کی پوری قوم ان پر ایمان لے آئی. بلکہ جیسے کہ صحیفہ یونس میں راحت ہے، بادشاہ بھی ٹاٹ کے کپڑے پہن کر باہر نکل آیا اور نینوا کے باشندوں نے، جن کی طرف وہ مبوس ہوئے تھے، اللہ سے معافی طلب کی. دوسرا معاملہ بنی اسرائیل کا ہے. سیدنا موسیٰ نے جب اپنی قوم کو مصر میں جا کر دعوت دی ہے تو اگرچہ شروع میں بزرگوں نے کوئی زیادہ اہمیت نہیں دی، نوجوانوں ہی نے استقبال کیا، لیکن بتدریج ان کی دعوت قبول کر لی گئی اور پوری قوم نہ صرف یہ کہ ان پر ایمان لائی بلکہ ان کے ساتھ ہجرت کرنے کے لیے تیار ہو گئے. یہ دو مثالیں ہیں. اس کے سوا رسالت مآب صلی اللہ علیہ وسلم سے پہلے بالعموم یہ صورتحال ہوئی ہے کہ کوئی 10-20-2-4 لوگ ایمان لے آئے، باقی پوری قوم نے انکار کر دیا. تو رسول اللہ کو تسلی دی گئی ہے کہ وَإِن يُكَذِّبُوكَ فَقَدْ كَذَّبَتْ قَبْلَهُمْ قَوْمُ نُوحٍ وَعَادٌ وَثَمُودُ. اے پیغمبر، اگر یہ تمہیں جھٹلاتے ہیں تو اس پر تعجب کیوں؟ یعنی یہ قوموں کا عام طریقہ رہا ہے، وہ اسی طرح اپنے تعصبات میں گرفتار ہوتی ہیں، اسی طرح سے اپنی روایت کی اسیر ہو جاتی ہیں. ان کے لیے حق کو مجرد حق کی بنیاد پر قبول کرنا آسان نہیں ہوتا. ہماری قوم کا معاملہ بھی یہ ہے. یعنی اگر موسیٰ علیہ السلام بنی اسرائیل کے اندر اٹھائے گئے تھے اور وہ ان کی اپنی قوم تھی، تو تمہیں بھی ہم نے بنی اسماعیل میں اٹھایا ہے، یہ تمہاری اپنی قوم ہے. سیدنا ابراہیم کی اولاد ہے. سیدنا اسماعیل نے دین کی دعوت ان تک پہنچائی تھی، اس وقت سے یہ اسی دین کے علمبردار رہے ہیں. دین حنیفی ان کے ہاں ایک روایت کے طور پر موجود ہے، اور جس طرح کے اس زمانے کی قوموں کا عام طریقہ رہا ہے، انہوں نے بھی اگر مذہبی لحاظ سے دیکھا جائے تو دونوں بڑے جرائم کا ارتکاب کر دیا ہے، شرک بھی اختیار کر لیا ہے اور دین میں بدعتیں بھی داخل کر دیں۔ انبیاء علیہم السلام جن اخلاقی پہلوؤں سے اپنی قوموں کو تلقین کرتے ہیں، ان میں تو نہ آج کوئی بحث ہو سکتی ہے نہ ماضی میں کبھی بحث ہو سکتی تھی۔ چوری نہ کرو، ڈاکے نہ ڈالو، لوگوں کی عزت آبرو پر حملے نہ کرو، جان مال عزت کے خلاف اقدامات نہ کرو، یا اسی طرح مثبت طور پر اگر تعلیم دی جائے کہ عدل کرو، احسان کا رویہ اختیار کرو، جھوٹ نہ بولو، بددیانتی نہ اختیار کرو، تو اس میں کیا بحث ہونی ہے؟ یعنی کوئی آدمی اس میں اختلاف کیا کرے گا؟ عملاً مانتا ہے نہیں مانتا، یا سرکشی اور تمرد اختیار کر لیتا ہے، تو خود اس کا اپنا ضمیر بھی گواہی دے رہا ہوتا ہے کہ وہ سرکشی کے ساتھ انکار کر رہا ہے۔ یہ چیزیں کبھی قابل بحث نہیں ہوتی، اس لیے کہ یہ تو وہ ہدایت ہے جو اللہ تعالیٰ نے انسان کی فطرت میں الہام کر دی ہے۔ اس میں لوگوں کو توجہ ہی دلانے کی ضرورت ہوتی ہے، یہ کبھی بحث مباحثے کا موضوع نہیں بنتی۔ بحث مباحثے کا موضوع تین ہی چیزیں بنی ہیں ہمیشہ مذہب کی دعوت میں، تین ہی چیزیں۔ فرقہ بندی کا باعث بھی یہی بنتی ہیں اور مباحث کا باعث بھی یہی بنتی ہیں۔ ہم اللہ پروردگار عالم کو مانتے ہیں، مخاطب نہیں مانتا، یہ بحث ہو جاتی ہے۔ اس وقت بھی اگر دیکھیے تو الحاد کے ساتھ یہی بحث ہے۔ دوسرے یہ کہ ہم اللہ پروردگار عالم کو تنہا معبود کی حیثیت سے مانتے ہیں، ہم اس کے ساتھ کسی کو کسی مفہوم میں بھی شریک نہیں ٹھہراتے۔ ہمارا مخاطب شریک ٹھہرا لیتا ہے، شرک اختیار کر لیتا ہے، کبھی کھلا شرک اختیار کر لیتا ہے اور کبھی تاویل کی بنیاد پر شرک کا ارتکاب کرتا ہے، اس پہ بحث ہو جائے گی۔ اسی طرح بدعات ہے، یعنی دین میں کوئی نئی چیز یا پہلے سے موجود کسی چیز کو ادا کرنے کا کوئی نیا طریقہ لوگ ایجاد کر لیتے ہیں، اس پہ توجہ دلائی جاتی ہے کہ یہ تو دین میں جائز نہیں ہے، اس پر بحث ہوتی ہے۔ تو قرآن میں بھی ساری بحث یہی ہے، یعنی ذات باری کے تصور پر بحث ہے اور یا پھر شرک اور بدعت زیر بحث ہے۔ باقی چیزوں میں تو نصیحت کافی ہے، تلقین کافی ہے، توجہ دلانا کافی ہے۔ اس میں تو اللہ تعالیٰ نے ایسا معیار واضح کر دیا ہے کہ انسان کبھی کسی برائی کے بارے میں اپنے بارے میں سوچ بھی نہیں سکتا کہ اس کے خلاف اس کا ارتکاب کیا جائے۔ تو اس لیے برائی سے متعلق جو اخلاق کی برائیاں ہیں، خود انسان کے پاس وہ معیار موجود ہے، اس میں بحث نہیں ہوتی۔ بہرحال یہاں جو بحث ہے وہ وہی ہے، یعنی یہ قومیں ہیں، ان کی طرف اللہ نے اپنے پیغمبر بھیجے، اخلاقی برائیوں میں بھی یہ مبتلا تھے، ان پر بھی آ کر انہوں نے تلقین کی، نصیحت کی، ان کو توجہ دلائی، لیکن زیادہ تر مارکے یا شرک پہ ہوئے یا بدعات پہ ہوئے، اور نتیجہ یہ نکلا کہ شرک اور بدعات کیونکہ روایت بن چکے ہوتے ہیں، اس وجہ سے ان کو چھوڑنا آسان نہیں ہوتا۔ ان قوموں نے انکار کر دیا۔ رسالت میں آپ صلی اللہ علیہ وسلم کو توجہ دلائی ہے کہ آپ بھی ایک قوم کی طرف مبعوث ہوئے ہیں، آپ کے ساتھ جو کچھ معاملہ ہو رہا ہے یا جو رویہ آپ کے معاملے میں انہوں نے اختیار کر رکھا ہوا ہے، یہ کوئی نیا رویہ نہیں ہے، اس لیے اس پہ پریشان نہیں ہونا چاہیے، اس پر کسی کو تعجب بھی نہیں ہونا چاہیے، اس سے پہلے بھی قومیں یہی کرتی رہی ہیں۔ تو قرآن مجید میں جس طرح مخاطبین یعنی قریش کو، مشرکین عرب کو، ان کے بارے میں توجہ دلائی جاتی ہے، یہ تمہارا عقیدہ غلط ہے، یہ تمہارا نقطہ نظر غلط ہے، یہ تم نے بدعت اختیار کر لی ہے، یہ تم نے بدترین شرک اپنا لیا ہے، اس میں اللہ کا پیغمبر جسے دعوت کے منصب پر کھڑا کیا گیا ہے، وہ بھی بہرحال انسان ہی ہے، اس پر بھی بہت سے احوال گزرتے ہیں کہ میں اس قوم کا فرد ہوں، میں ان کی خیرخواہی میں بات کر رہا ہوں، مجھ پر حقائق کھول دیے گئے ہیں، میں ان کے سامنے ان کی گواہی دے رہا ہوں، یہ ایسے لاخیرے ہیں کہ میری جان کے لاگو ہو رہے ہیں۔ تو اس سے ظاہر ہے کہ پریشانی ہوتی ہے۔ اللہ تعالیٰ بار بار قرآن مجید پہ تسلی دیتے ہیں اپنے پیغمبر کو کہ مطمئن رہیے، دنیا میں جس منصب پر آپ کو فائز کیا گیا ہے اس کا یہ نتیجہ کبھی کم ہی نکلا ہے کہ قوم آپ کی آواز پر لبیک کہے، آپ کا استقبال کیا جائے۔ مذہبی لوگ سب سے بڑھ کر مخالفت پہ آمادہ ہوتے ہیں، چنانچہ سیدنا مسیح کے ساتھ بھی یہی ہوا، ان کے ہاں سارا معرکہ مذہبی لوگوں کے ساتھ ہوا ہے۔ یعنی جو یہود کے علماء ہیں، یہود کے رہبان ہیں، یہود کے ربی ہیں، بڑے بڑے فقہا ہیں، وہی مقابلے میں کھڑے ہیں۔ تو اس لیے اس میں تسلی رکھی، اے پیغمبر اگر یہ تمہیں چٹلاتے ہیں تو اس پر تعجب کیوں؟ ان سے پہلے، فقط کذبت قبلہم، ان سے پہلے نوح کی قوم، عاد و ثمود، ابراہیم کی قوم، لوط کی قوم اور مدین کے لوگ بھی جھٹلا چکے۔ یعنی یہ تو وہ بستیاں ہیں یا وہ قومیں ہیں جن سے تم واقف ہو، تمہارے اہل قوم بھی واقف ہیں۔ عربوں کے ہاں نوح، عاد، ثمود، اسی طریقے سے ابراہیم کی قوم، لوط کی قوم اور مدین جانے پہچانے علاقے تھے۔ ان کی بستیوں کے پاس سے وہ اپنے سفروں میں گزرتے تھے۔ ان کی تاریخ ان کے شعرا بیان کرتے ہیں، ان کے خطبہ ان کی جانب توجہ دلاتے ہیں، ان کی مثالیں دیتے ہیں۔ اس لیے یہ ان کے ہاں جانی پہچانی اقوام ہے اور ان پیغمبروں سے بھی وہ واقف ہیں، یعنی عاد و ثمود کی طرف جو پیغمبر بھیجے گئے ان سے بھی واقف ہیں، اور اسی طرح سے باقی اقوام کا معاملہ ہے۔ تو یہ بتایا کہ ان کو بھی ایسے ہی جھٹلایا گیا، اور وہ تو وہ وَكُذِّبَ مُوسَى، اور موسیٰ کو بھی اسی طرح جھٹلایا گیا تھا۔ یعنی کوئی نئی بات نہیں ہو رہی، یہ معاملات اس سے پہلے بھی اسی طریقے سے ہوتے رہے ہیں۔ موسیٰ علیہ السلام کا ذکر اگر غور کیجیے تو ذرا پچھلے اسلوب سے ہٹ کے ہوا ہے۔ یعنی یہ دیکھیے، عبارت یہ ہے کہ فقط کذبت قبلہم قوم و نوہم و آدم و ثمود و قوم و ابراہیم و قوم و لوط و اصحاب و مدین، یہاں تک ایک ہی فعل ہے جس کے تحت آ گئے ہیں۔ اس کے بعد کہا و کذب موسیٰ، یعنی وہاں یہ تھا کذبت قبلہم قوم و نوہم، نوح کی قوم نے جھٹلایا، فاعل موجود تھے، ان کا ذکر کرتے ہوئے قوم کا ذکر نہیں کیا۔ وہ کذب موسیٰ، اس لیے کہ موسیٰ علیہ السلام کو ان کی قوم نے نہیں جھٹلایا تھا۔ چنانچہ میں نے لکھا ہے، موسیٰ علیہ السلام کو ان کی قوم نے نہیں بلکہ فرعون نے جھٹلایا تھا۔ قوم نے تو کچھ تردد کے بعد قبول کر لیا، اور جس طرح قرآن مجید نے سورہ یونس میں تفصیلات بتائی ہیں کہ شروع شروع میں تو چند نوجوانوں نے پذیرائی کی، آہستہ آہستہ پوری قوم متوجہ ہوئی۔ جھٹلانا یا انکار کرنا یہ پہلے مرحلے میں بھی نہیں ہوا، البتہ ان کو ایک رہنما کی حیثیت سے قبول کر لینا، ان کی بات ماننا، اس پہ کچھ وقت لگا۔ اور جیسے ہی قوم آمادہ ہو گئی، اس میں بیان کیا گیا ہے کہ پھر ان کے لیے نماز کا حیا کیا گیا، اس میں سیدنا موسیٰ اور ہارون کے گھروں کو قبلہ قرار دے کر با جماعت نماز کا اہتمام کر دیا گیا، اور پوری قوم میں ایک بیداری کی تحریک پیدا ہوئی۔ یہاں تک کہ پھر وقت آ گیا جب فرعون سے نجات حاصل ہوئی، اور بنی اسرائیل سیدنا موسیٰ کے ساتھ پوری قوم، پیچھے کوئی بھی نہیں رہا، ہجرت کر کے ساتھ نکل آئی۔ تو یہاں ان کا ذکر اس اسلوب میں اس لیے ہوا ہے، وَكُذِّبَ مُوسَى، اور موسیٰ کو بھی اسی طرح جھٹلایا گیا تھا۔ فَأَمْلَيْتُ لِلْكَافِرِينَ ثُمَّ أَخَذْتُهُمْ، پھر ان کے منکروں کو میں نے کچھ ڈھیل دی۔ یہی طریقہ ہے، یعنی مہلت ملتی ہے، ڈھیل ملتی ہے، کچھ وقت دیا جاتا ہے۔ یہ وقت کتنا ملنا ہے، کس قوم کے ساتھ کیا معاملہ ہونا ہے، یہ اللہ پروردگار عالم ہی طے کرتا ہے۔ اس کے لیے دعوت دینے والوں کے پاس کوئی اختیار نہیں ہوتا، ان کا کام ہے کہ وہ اپنا پیغام پہنچائیں، اپنی قوم کے دروازے پر دستک دیتے رہیں، ان کے سوالوں کا جواب دیں، ان کے اشکالات دور کریں۔ मानते हैं माने, नहीं मानते हैं ना माने, वो अपनी तरफ से कोई फैसला नहीं कर सकते। चुनाचे कुरान मजीद ने ख़ास तौर पर रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम को तवज्जो दिलाई थी कि एक यूनुस है जिन्होंने इस मामले में ख़ुद फैसला कर लिया, तो हमने उनको सज़ा दी थी। इस वजह से वला तकुन का साहिबुल हूत, ऐ पैगंबर आप कहीं यूनुस का तरीका ना इख्तियार कर बैठिएगा, आप अल्लाह के फैसले का इंतज़ार करें। ये कब तक ढील देनी है ये हम ही तय करते हैं, ये हमारे बंदे हैं, हम तय करेंगे कितना अरसा इनको दावत देनी है, कितनी देर तक पैगाम पहुंचाना है। चुनाचे नूह अलैहि सलाम के बारे में तो कुरान ने सराहत की है कि उसमें एक मिलेनियम लग गया, लेकिन अल्लाह ताला ने आखिर में जाके उनकी दुआ को कबूलियत का शर्फ बख्शा। फ़अमलैतु लिलकाफिरीन, फिर उनके मुनकरों को, यानी ये जितनी कौमें ऊपर बयान हुई हैं, या जैसे मूसा अलैहिस्सलाम के मामले में फ़िरौन और उसके सरदार, तो इन मुनकरों को मैंने ढील दी जितनी ढील मुझे देना थी, लेकिन फिर ढील ही दी, ये नहीं कि छोड़ दिया है। थुम्मा अख़ज़्तुहुम, फिर मैंने उनको पकड़ लिया। फ़कैफ़ काना नकीर, फिर उनको धर लिया तो देखो कि कैसी हुई मेरी फिटकार। यानी निगाह इस पर रखो कि जब मैं पकड़ता हूँ तो किस तरह पकड़ता हूँ। इस वक्त तो मैंने ढील दे रखी है, चुनाचे ये अकड़ भी रहे हैं, इतरा भी रहे हैं, ये अपने आप को महफूज समझकर जुल्म व सितम भी ढा रहे हैं। इन्होंने जो करना है इनको करने दीजिए, ये ढील भी मेरा कानून है। यानी मैं इसी तरीके से दावत हक के मुखातबीन को मोहलत दिया करता हूँ। ये मोहलत जब तक रहती है, बाज़ ऐसे मौके भी आते हैं जहाँ मालूम होता है कि खुदा ने अपनी रहमत के लिए मुनकरीन का इंतखाब कर लिया है। मैं उनको दौलत देता हूँ, इक्तदार देता हूँ, उनके लिए रास्ते खोलता हूँ, ये सब काम करता हूँ, लेकिन फिर पकड़ता हूँ, और जब मैं पकड़ता हूँ तो देखो कि कैसी हुई मेरी फिटकार। वकाइयम मिन करियतिन अखलकनाहा वहिया ज़ालिमतुन वहिया ख़ावियतुन अला उरूशिहा व बेरिम मुअत्तलतिन व कसरिन मशीद। तो कितनी ही बस्तियाँ हैं जिनको हमने हलाक किया है और वो ज़ालिम थीं। ये ज़ाहिर है कि इन बस्तियों के बारे में भी है, और फिर दुनिया भर में जैसे कि बयान किया गया है कि सैयदना इब्राहिम से पहले तो तरीका ही ये था कि अल्लाह ताला मुख्तलिफ कौमों की तरफ अपने रसूल भेजते थे, और इसी तरीके से उनके लिए ज़मीन पर दैनूनत बरपा हो जाती थी, जज़ा व सज़ा इसी ज़मीन पर बरपा होकर उनका फ़ैसला कर देती थी। उन्हीं बस्तियों की तरफ इशारा किया और बताया कि अगर ये भी हलाकत का सफ़र तय कर रहे हैं, तुम्हारी कौम के लोगों ने भी अगर फ़ैसला कर लिया है कि इनको अल्लाह ताला के इकाब ही की ज़द पे आना है, तो आ जाएंगे। इससे पहले जिन लोगों ने सरकशी इख्तियार की, क्या वो बचे रह गए? तो कितनी ही बस्तियां हैं जिनको हमने हलाक किया है और वो ज़ालिम थीं। यानी मतलब ये है कि ऐसे नहीं है कि एक दिन कोई तरंग में आया और उसने कहा कि इन बस्तियों को उल्टा दो, वो ज़ालिम थीं। कुरान मजीद जब इस तरह ज़ालिम का लफ्ज़ अलल इतलाक इस्तेमाल करता है तो दोनों चीज़ें शामिल हो जाती हैं उसमें, ज़ालिमुन लिनफ्से ही और ज़ालिमुन लिगैरिही ही। ज़ालिमुन लिनफ्से ही का मतलब ये है कि इंसान ने दूसरों पर तो जुल्म नहीं किया, लेकिन गलत राय इख्तियार करके, खुदा के मुकाबले में सरकशी इख्तियार करके, शिर्क और बिदत का इर्तकाब करके अपने ऊपर जुल्म किया है, यानी वो अपनी जान पर जुल्म ढा रहा है। तो ये लफ्ज़ उसके लिए भी आता है। और दूसरा पहलू वही अखलाकी पहलू है कि दूसरों की जान माल आबरू के ख़िलाफ़ ज़्यादती की है, तो वो ज़ालिमुन लिगैरिही रही है, ये ज़ालिमुन लिनफ्से ही है। दोनों तरह के जराइम का इर्तकाब मुख्तलिफ कौमें करती रही हैं। अफलम यसीरू फिल अर्ज़, فرمایا کہ پھر کیا یہ لوگ زمین میں چلے پھرے نہیں ہیں؟ یہ ظاہر ہے کہ ان مخاطبین کو اس لیے توجہ دلائی ہے کہ جن قوموں کا ذکر ہوا ہے وہ یا جزیرہ نمائے عرب کی قومیں ہیں یا اس کے بالکل قریب کی قومیں ہیں جن کے حالات سے وہ پوری طرح واقف تھے۔ اس سے پیچھے جو دو لفظ استعمال ہوئے ہیں ان کو بھی سمجھ لیجئے، اور کتنے کنویں بیکار اور کتنے پختہ محل ہیں جو ویران پڑے۔ فَهِيَ خَاوِيَةٌ عَلَىٰ عُرُوشِهَا، یعنی وہ ظالم بستیاں تھیں، اب وہ اپنی چھتوں پر الٹی پڑی ہیں، دیکھ سکتے ہو جا کے۔ چنانچہ وہ بستیاں اب بھی ان راستوں پر موجود ہیں جن سے عربوں کے قافلے گزرتے تھے۔ اس وقت بھی ان میں سے بہت سی بستیاں ہیں جن کو باقاعدہ لوگوں نے سیاحوں کے جانے کے مقامات بنا رکھا ہے، وہاں دیکھا جا سکتا ہے جا کے۔ عاد و ثمود کے علاقے، کتنے کنویں بیکار اور کتنے پختہ محل ہیں جو ویران پڑے ہیں، یعنی پوری پوری بستی ہم نے الٹ دی، وہ چھتوں پر الٹی پڑی ہیں، اور وہی کنویں جن پر لوگ ہجوم کیے ہوتے تھے، جانوروں کو لے کے آئے ہوتے تھے، پانی زندگی ہے، اب جاؤ دیکھو جا کے، وہ ویران پڑے ہوئے ہیں، اور پختہ محل، کیسی کیسی شاندار عمارتیں انہوں نے بنائی تھیں، اب وہاں پہ الو بولتے ہیں، ویران پڑی ہوئی ہیں۔ اس پر میں نے لکھا ہے، اس زمانے کے عرب میں پانی کی قلت کے باعث بستیاں کنوں ہی سے آباد ہوتی تھی، یعنی جہاں کہیں پانی کا امکان ہوتا تھا وہاں کنویں کھود بھی لیے جاتے تھے، اور جو بارش کا پانی جمع کرنے کے لیے کنویں بنائے جاتے تھے وہ بھی اسی طرح بنا لیے جاتے تھے، یعنی بہت گہرے، تاکہ وہ بھرے رہیں اور ان سے بارش کا پانی استعمال کیا جا سکے۔ تو دونوں طرح کے کنویں ہیں، بلکہ زیادہ تر بارش کے پانی کے لیے جمع کیے گئے کنویں ہیں۔ پانی کی قلت کے باعث بستیاں کنویں سے آباد ہوتی تھیں، اس لیے ان کی ویرانی گویا اس بات کی تعبیر ہے کہ تمام چہل پہل اور ہمہ ہمی ختم ہو گئی۔ یعنی جب یہ بیان کیا کہ کتنے کنویں بیکار اور کتنے پختہ محل ہیں جو ویران پڑے ہیں، تو ویرانی کی گویا تصویر سامنے رکھتی، ان بستیوں کو دیکھو کیا صورت حال ہے ان کی۔ اس میں جو ترجمہ ہے اس میں بعض الفاظ وضاحت کرینہ کی بنا پر حذف ہیں، ان کو میں نے کھول دیا۔ افلم یسیرو فی الارض، پھر کیا یہ لوگ زمین میں چلے پھرے نہیں ہیں؟ کہ عبرت کی ان جگہوں کو دیکھتے، یعنی یہ جاتے دیکھتے، سوال تو پیدا ہوتا ہے کہ یہ دیکھتے ہی دیکھتے بستیاں ویران کیسے ہو گئیں، اپنے علاقوں کو لوگ کیوں چھوڑ کر نکل گئے، یا کیوں اپنی چھتوں پر اوندھی پڑی ہوئی ہیں۔ یہ دیکھتے تو فرمایا کہ اگر دیکھتے اور عبرت کی نگاہ سے دیکھتے، دیکھیے کیا اسلوب ہے۔ افلم یسیروا فی الارض فتکون لہم قلوب یعقلون بہا وآذان یسمعون بہا فإنها لا تعمى الأبصار ولكن تعمى القلوب التي في الصدور، پھر کیا یہ لوگ زمین میں چلے پھرے نہیں ہیں کہ عبرت کی ان جگہوں کو دیکھ کر ان کے دل ایسے ہو جاتے کہ یہ ان سے سمجھتے، اور کان ایسے ہو جاتے کہ ان سے سنتے؟ تو بات یہ ہے کہ سروں کی آنکھیں اندھی نہیں ہوتی، بلکہ وہ دل اندھے ہو جاتے ہیں جو سینوں میں۔ یعنی اصل مسئلہ یہ نہیں ہے کہ آنکھیں موند دی جائیں، آنکھیں تو کھلی ہوتی ہیں، وہ بھی دیکھتے تھے، لیکن بات اصل میں تو باتوں کی بات یہ ہے کہ دل کی آنکھیں اندھی ہو جاتی۔ تو بات یہ ہے کہ سروں کی آنکھیں اندھی نہیں ہوتی، بلکہ وہ دل اندھے ہو جاتے ہیں جو سینوں میں ہیں۔ میں نے لکھا ہے دلوں کے ساتھ یہ قید، یعنی یہ کہ جو سینوں میں ہیں، اس بات کا قرینہ ہے کہ آنکھوں کے ساتھ بھی پھر رؤوس یا اس کے ہم معنی کوئی لفظ محذوف ہے، ہم نے ترجمے میں اسے کھول دیا ہے۔ یہ سائنس کی نہیں بلکہ ادب کی زبان ہے، اور ادبی زبان میں دماغ کے بیشتر افعال دل ہی کی طرف منسوب کیے جاتے ہیں۔ یعنی یہ جو اسلوب ہے، یہ ظاہر بات ہے کہ ادب کا اسلوب ہے، ایسے ہی ہونا چاہیے، اس کو اسی طرح سمجھنا بھی چاہیے. لیکن قرآن مجید کے مختلف مقامات سے یہ بات بھی واضح ہو جاتی ہے کہ ہماری شخصیت کا ارتکاز, یعنی وہ غیر مرئی شخصیت جو انویزیبل ہے, اس کا ارتکاز ہمارے قلب ہی پر ہوتا ہے. قلب اس کا مکان ہے, نہ کہ کوئی آلہ. دماغ آلات کا مجموعہ ہے, اس کے ذریعے سے نفس ہمارے مادی جسم کے ساتھ تعلق پیدا کرتا ہے. اس وجہ سے جب ہم مادی علوم کے تحت اپنا جائزہ لیتے ہیں تو ہاتھوں کو دیکھیں گے, پاؤں کو دیکھیں گے, آنکھیں کس طرح سے اپنے اندر بصیرت پیدا کرتی ہیں اس کو دیکھیں گے, اور دماغ کو دیکھ لیں گے. ہماری رسائی تو مادی جسم تک ہے, لیکن نفس انسانی جس کے بارے میں قرآن نے بتایا ہے کہ وہ نفخ کیا جاتا ہے, یعنی وہ مٹی پانی سے نہیں بنتا. مٹی اور پانی سے تو انسان کا قالب بنتا ہے, اور یہ قالب ہے جس کے بارے میں کیا طریقہ اختیار کیا گیا, ارتقاء کا طریقہ یا کوئی اور, یہ ساری بحثیں اس کے بارے میں ہیں. قرآن مجید نے بتایا ہے کہ نفس انسانی, انسان کی شخصیت, وہ شخصیت جو اپنے اندر حادثہ اخلاقی لے کے آئی ہے, جو عقل و شعور لے کے آتی ہے, اور وہ شخصیت جس کو اس کائنات کی سب سے بڑی چیز حصے جمالیات دی گئی ہے, وہ شخصیت نفس سے آتی ہے, یعنی اللہ تعالیٰ کی طرف سے ایک پھونک کے طرح صادر ہوتی ہے اور پھر انسان کو ارسطو افلاطون بنا دیتی ہے. تو اس شخصیت کا ارتکاز کہاں ہے, یعنی ہمارے پورے جسم میں وہ کس جگہ ہے کہ جہاں سے وہ باقی جسم کے ساتھ اپنا رب پیدا کرتی ہے, تو وہ دل ہی ہے. تو اس لیے یہ درست فرمایا, یعنی حقیقت کے لحاظ سے بھی ٹھیک ہے اور ادب کی زبان کے لحاظ سے بھی. استاد امام لکھتے ہیں, کیونکہ یہاں حال بے بصیرت لوگوں کا بیان ہو رہا ہے, اس وجہ سے ضروری ہوا کہ دل کا پتہ اس کے مقام و محل کے تعین کے ساتھ دیا جائے کہ اصلی اندھا پن دل کا اندھا پن ہے. آنکھوں کا اندھا پن اصلی اندھا پن نہیں ہے. کتنے نابینا ہیں جن کو اللہ تعالیٰ نے علم و نظر کی بڑی بصیرت دی ہوتی ہے, یہ دل کا اندھا ہونا ہے جو ماتم کی جگہ ہے. اصلی اندھا پن دل کا اندھا پن ہے, اور یہ مکذبین رسول, یعنی رسول اللہ کے مخاطبین جنہوں نے آپ کو جھٹلا دیا, اسی اندھے پن میں مبتلا ہیں. کوئی ان کے سر کی آنکھیں کھلی دیکھ کر ان کو بینا نہ سمجھے, یعنی ویسے تو سب کی آنکھیں کسی چشمے کے بغیر ہی دور دراز دیکھنے کی صلاحیت رکھتی ہیں, تو ان کی یہ آنکھیں جو ان کے سر میں لگی ہوئی ہیں, ان کو دیکھ کر ان کو کوئی بینا نہ سمجھے, اس لیے کہ آنکھوں کے اندر بصیرت کی روشنی دل کی راہ سے آتی ہے اور ان کے دل کی آنکھیں بالکل اندھی ہیں. پھر دیکھیے کہ کس طرح سے تبصرہ کیا ہے, کیا یہ لوگ زمین میں چلے پھرے نہیں ہیں کہ عبرت کی ان جگہوں کو دیکھ کر, یعنی یہ قوم نوح, یہ قوم عاد, یہ قوم سمود, یہ ان کی الٹی پڑی بستیاں, یہ ان کے ویران کنویں اور ان کے پختہ محل جن میں اب دور نزدیک کہیں زندگی کے آثار نظر نہیں آتے, یہ ان کی عمارتیں اور ان کے شہر. پھر کیا یہ لوگ زمین میں چلے پھرے نہیں, یعنی اس سرزمین عرب میں, یہ سب اسی جزیرہ نمایاں عرب اس کے گرد و نواح میں ہے, یہ جاتے ہیں ان جگہوں پر, چلے پھرے نہیں کہ عبرت کی ان جگہوں کو دیکھ کر ان کے دل ایسے ہو جاتے کہ یہ ان سے سمجھتے, یعنی یہ جگہ تو ہم نے باقی رکھی ہوئی ہیں کہ دل ان کو دیکھ کر بیدار ہوں اور ان سے عبرت حاصل کریں, یہ بھی اگر اس نظر سے دیکھتے تو ان کے دل ایسے ہو جاتے کہ یہ ان سے سمجھتے, اور کان ایسے ہو جاتے کہ ان سے سنتے. اس وقت نہ یہ پیغمبر کی بات سننے کے لیے تیار ہیں اور نہ ان کی بات کو سمجھنے کے لیے تیار ہیں. تو بات یہ ہے کہ سروں کی آنکھیں اندھی نہیں ہوتی, بلکہ وہ دل اندھے ہو جاتے ہیں جو سینوں میں. اس سے پیچھے بیان ہوا تھا کہ اے پیغمبر, آپ اپنی قوم کے رویے سے دل برداشتہ نہ ہو. اس سے پہلے جن قوموں کی طرف رسولوں کی بعثت ہوئی ہے, انہوں نے بھی اسی طرح اپنے پیغمبروں کو جھٹلا دیا تھا، اس میں یہ فرمایا تھا کہ ہم نے ان کو ایک خاص مدت تک ڈھیل دی، فاملیت للکافرین۔ یہ جو ڈھیل کا زمانہ ہے یا مہلت ملتی ہے، جیسے کہ دوسری جگہوں پر بھی قرآن مجید نے اس کو سنت الہی کے طور پر بیان کیا ہے کہ جس طرح سے ایک بندہ مومن کو ایمان کے اظہار کے بعد یا ایمان کی تجدید کے بعد یا یہ فیصلہ کرنے کے بعد کہ میں پیغمبر کا ساتھ دوں گا، بعض امتحانوں سے گزرنا پڑ جاتا ہے، یہ امتحان بڑے سخت بھی ہو جاتے ہیں۔ صحابہ کرام کی جماعت کے فضائل سے تو ہم واقف ہیں، اللہ تعالیٰ نے ان کو جو خراج تحسین پیش کیا اس سے بھی واقف ہیں، لیکن یہ سب انہیں جن مراحل سے گزر کر ملا ہے وہ مراحل کوئی کم سخت نہیں تھے۔ اور میں یہ عرض کر چکا ہوں کہ قرآن مجید نے یہ بتایا ہے کہ دنیا میں جو آزمائش کا یا امتحان کا عمومی قانون ہے وہ تو ہے، ہر ایک کو اس سے گزرنا ہے۔ صحابہ کی جماعت کے لیے امتحان، آزمائش اور ابتلاء کا ایک خصوصی قانون بھی تھا، اس کو باقاعدہ بیان کیا ہے کہ اس کی یہ مدت ہے، اور اس میں صراحت کی ہے کہ کس نوعیت کی آزمائش پے در پے آئے گی، اور اس کو جہاں بیان کیا ہے وہاں یہ کہا ہے وَلَا نَبْلُ وَنَّكُمْ، ہم نے یہ فیصلہ کر رکھا ہے کہ یہ امتحان یا یہ آزمائش ہر حال میں آنی ہے، اور ان کو یہ تلقین کی گئی ہے کہ جب یہ مراحل آئیں تو ہم توقع یہ رکھتے ہیں کہ تم یہی کہو گے کہ یہ سب اللہ کی طرف سے ہیں اور ہم صبر کے ساتھ ان کا مقابلہ کریں گے۔ یعنی وہ قدسیوں کی جماعت جس کے بارے میں اللہ تعالیٰ نے پھر اتنی بشارتیں دی ہیں، ان کو بھی اس سے گزرنا پڑا۔ ان کے مقابل میں جو لوگ سرکشی اختیار کیے ہوئے تھے، فرمایا کہ جس طرح ان کے لیے آزمائشوں سے گزرے بغیر نجات، سرفرازی اور فلاح تک پہنچنا ممکن نہیں تھا، ان کے لیے بھی ایک ٹھیل ہے، ایک محال کا زمانہ ہے۔ مخل الکافرین امہلہم رویدہ، رسول اللہ سے کہا گیا تھا کہ ذرا مہلت لیں، یہ مہلت ہم نے ان کے لیے رکھی ہوئی ہے، اس کی ایک مدت مقرر ہے، یہ الی اجل مسمی ہے، یعنی جس طرح ان کی آزمائشیں ہمیشہ کے لیے نہیں ہیں، ان کو جو ڈھیل ہم نے دی ہے اور اس ڈھیل کے دوران میں ہم ان پر عنایتیں کرتے ہیں، ان کے لیے مواقع پیدا کرتے ہیں، یہ ہمارا استدراج ہوتا ہے، اس وجہ سے یہ امحال کا، یہ ڈھیل کا زمانہ ہے، جس میں بجائے اس کے کہ یہ اس سے سبق حاصل کریں یہ استجال اختیار کرتے ہیں۔ قرآن کی خاص تعبیر ہے، یعنی یہ جب دیکھتے ہیں کہ ادھر تو دعوت دینے والوں پر تکلیفوں پر تکلیفیں آ رہی ہیں، وہ امتحان کے بعد ایک دوسرے امتحان میں مبتلا کر دیے جاتے ہیں، ہم ان کے ساتھ جو سلوک کرنا چاہتے ہیں وہ بھی کر گزرتے ہیں، کوئی آسمان نہیں ٹوٹ پڑتا، کوئی زمین نہیں پھٹ جاتی، تو یہ چیز ان کو اور زیادہ متمرد کر دیتی ہے، اور زیادہ سرکش کر دیتی ہے، اور پھر یہ چندرا چندرا کے کہتے ہیں کہ وہ جو عذاب وذاب کا ذکر کر رہے تھے، تم ذرا لے آؤ، کہاں گیا وہ تمہارا عذاب، ہم تو مار رہے ہیں، پیٹ رہے ہیں، جس طرح چاہتے ہیں لوک کرتے ہیں، یہ پیغمبر پر بھی ہم نے پتھر برسا دیے ہیں طائف میں، کیا کر لیا تم لوگوں نے، اب اس کو لیا ہے۔ فرمایا وَيَسْتَعْجِلُونَكَ بِالْعَذَابِ، یعنی یہ جو میں نے مہلت دے رکھی ہے اس سے غلط فہمی میں مبتلا ہو کر یہ تم سے عذاب کے لیے جلدی مچائے، یہ استجال ہے۔ وَيَسْتَعْجِلُونَكَ بِالْعَذَابِ، پیغمبروں کے معاملے میں जिस तरह ये वादा है कि तुम्हारे मानने वाले इस वक्त आजमाइशों से गुजर रहे हैं, लेकिन हमने उन्हें एक अजीम बादशाही देने का फैसला कर लिया। नजात का वादा है, सरफराजी का वादा है, दुनिया ही में फलाह का वादा है। उसी तरीके से यहाँ पर भी अल्लाह का एक वादा है, वईद है कि मेरे रसूल को जुटला दोगे तो मोहलत के बाद मैं फिर गर्दन से पकड़ लूँगा। इसका कोई इम्कान नहीं है कि तुम बच जाओ। रसूलों की बेइज्जत के बाद दिनूनत और जजाओ सजा की पैदाइशी दुनिया से होती है। ये उस अजाब को यहाँ अपने इस्तिख़फ़ाफ़ या इस्तेहज़ा का हदफ बनाते थे। ले आओ, लाते क्यों नहीं? अब कहाँ लंगर अंदाज हो गया वो तुम्हारे अजाब का जहाज़। हम तो इंतज़ार कर रहे हैं अरसे से। वह यस्ताजिलून का बिल अजाब, ये तुमसे अजाब के लिए जल्दी मचाए हुए हैं। वलन युखलिफल्लाहु वादा, दरा हले कि अल्लाह ने अजाब की वईद सुनाई है तो अल्लाह हरगिज़ अपने वादे की खिलाफवर्जी ना करेगा। यानी जब हमने कह दिया है कि वो अजाब आना है और दुनिया में इनका मुहासबा होना है और इनकी गर्दन पकड़ ली जाएगी, हमने कह दिया है तो इसकी खिलाफवर्जी नहीं होनी, ये तो आना है। दरा हाले कि अल्लाह ने अजाब की वईद सुनाई है तो अल्लाह हरगिज़ अपने वादे की खिलाफवर्जी ना करेगा। वलन युखलिफल्लाहु वादा, फिर देर क्यों है? मैं ये देर सवेर तुम्हारे मसले हैं। वह इन्ना यौमन इंद रब्बी का अल्फ़ सनत मिम्मा तउदून, इन्हें मालूम होना चाहिए कि तुम्हारा दिन 24 घंटे में गुजरता है। तुम्हारे परवरदिगार के यहाँ एक दिन तुम्हारी गिनती के हिसाब से बाज़ औक़ात 1,000 साल के बराबर होता। तो मेरे यहाँ फैसले मेरे दिनों के लिहाज से होते हैं, तुम्हारे दिनों के लिहाज से नहीं होते। मैंने नूह की कौम के फैसले को 950 साल मौखर कर दिया, इतनी मोहलत दे दी। ये फैसला मुझे करना है, इसलिए तुम जल्दी मचाए हुए हो। और ये तो चंद साल हैं, गुजर जाएंगे। जितना मैंने मोहलत का फैसला किया है उसमें मैं गिरफ्त नहीं करता। लेकिन ये बात याद रखो कि जल्दी तुम्हें पड़ी होगी। मेरे यहाँ अगर 1,000 साल गुजर गए तो एक दिन ही गुजरेगा तुम्हारे हिसाब। इन्हें मालूम होना चाहिए कि तेरे परवरदिगार के यहाँ का एक दिन तुम्हारी गिनती के हिसाब से 1,000 साल के बराबर होता है। अल्फ सनत मिम्मत उद्दून, मैंने लिखा है, मतलब ये है कि खुदा के मामलात को अपने महदूद पैमानों से नहीं नापना चाहिए। ये हमारे जमानो मकान हैं, हमारे दिन और रात हैं। हमारे लिए 60-70 साल भी बड़ी उम्र बन जाते हैं, हम मायूसी में चले जाते हैं। दुनिया में कौमों के साथ क्या मामलात हो रहे हैं उनके फैसले हजार हजार साल के लिहाज से हो। ये जो यहाँ पे 1,000 साल की मुद्दत का जिक्र किया है, दूसरी जगह ये बता दिया है कि बाज़ मामलात में मेरा दिन 50,000 साल के बराबर होता है। और इसी तरह से वो दिन जो इस कायनात पर गुजरे हैं वो हम नहीं कह सकते कि करोड़ों साल के थे या अरबों साल के थे, इसलिए कि दिन तो गर्दश से पैदा हो रहे हैं। यानी दिन और रात कोई अबदी हकीकत नहीं है, वो गर्दश से पैदा हो रहे हैं। हमारी ज़मीन की आफताब के गिर्द गर्दश के लिहाज से हमारा दिन है। ये मरीख पर और है, ये अतारद पर और है, किसी और जगह और है। और ये पूरी कायनात अर्श के गिर्द गर्दश कर रही है, नहीं मालूम कि उसमें खुदाई दिन कितने नूरी साल का होता है कि कितना होता है, ये हम नहीं जानते। मतलब ये है कि खुदा के मामलात को अपने महदूद पैमानों से नहीं नापना चाहिए। तुम्हारे यहाँ सदियाँ गुजर जाती हैं लेकिन खुदा की तकवीम में शायद चंद लम्हे भी नहीं गुजरे होते। वहां दिन उसके लिहाज से होते हैं, जल्दी तुम मचा सकते हो। उसका मामला इससे बिल्कुल मुख्तलिफ है। हम जितना कुछ जानते हैं, जाहिर है कि इसमें हमारा इल्म बड़ा महदूद है, ये तबई इल्म के लिहाज से भी महदूद है। अभी क्या कुछ जाना है हमने, बहुत कुछ, लेकिन इल्म के मुकाबले में देखिए तो समंदर के सामने कतरा। और खुदा ने जो हमें मालूमात दी हैं उनमें भी जाहिर है कि जितनी ज़रूरी चीज़ें वही हमें बताई जाती हैं। जैसे यहाँ ये बता दिया कि मेरे यहाँ मामलात कैसे होते हैं, ये पढ़ कर के हमने ज़मीन व आसमान को और इस कायनात को 6 दिन में बनाया, तुम अपने 24 घंटे गिनना शुरू कर देते हो। अल्लाह के यहाँ दिनों की मुद्दत वो नहीं होती जो तुम्हारे यहाँ होती है। तो इसके बारे में यहाँ मतवज्जे किया। बाइबल से मालूम होता है और कुरान मजीद के इशारात भी तायद करते हैं कि कौमों के साथ बिलमूम मामलात में 1000 साल की मुद्दत को बड़ी अहमियत हासिल है। खुद अल्लाह ताला ने उम्मत मुस्लिमा की जो अरूज की मुद्दत मुकरर की थी, साफ मालूम होता है कि 1000 साल ही थी। रिसालत माब के बाद ये 17वीं सदी में ख़त्म हो गई। और बिल्कुल ठीक इसी तरीके से बाइबल में इसको बयान किया गया है कि रसूलुल्लाह की बेसत के बाद 1000 साल के लिए शैतान को कैद कर दिया जाएगा और फिर कयामत के बरपा होने तक खुला छोड़ दिया जाएगा। इन्हीं अल्फाज में बयान भी किया है। मतलब यह है कि खुदा के मामलात को अपने महदूद पैमानों से नहीं नापना चाहिए। तुम्हारे यहाँ सदियाँ गुजर जाती हैं लेकिन खुदा की तकमीम में शायद चंद लम्हे भी नहीं गुजरे होते। इसको इस मिसाल से समझ लो कि तुम्हारे यहाँ के 1000 साल बाज़ औक़ात खुदा के यहाँ 1 दिन की तरह होते हैं। इसलिए अजाब के लिए जल्दी मचाने के बजाय उस मोहलत से फ़ायदा उठाने की कोशिश करो जो खुदा ने इस वक्त तुम्हें दे रखी है। ये तवज्जो दिलाई है कि इन चीज़ों में उलझ कर अपनी किस्मत बर्बाद न करो। इस वक्त ये थोड़ा सा वक्त तुम्हें मिला है, यही चंद बरस हैं, इनमें संभलना है, संभल जाओ। जैसे पीछे फरमाया था कि अगर इबरत हासिल करते, बसीरत हासिल करते तो तुम्हारे दिल ऐसे हो जाते कि तुम उनसे समझते और कान ऐसे हो जाते कि उनसे पैगंबर की बात सुनते। लेकिन बहरहाल तुमने ये तरीका इख्तियार किया कि पैगंबर को हदफ़ मजाक बना लिया। लाओ दिखाओ अजाब, किधर चला गया तुम्हारा अजाब। तो तंबीह की है कि इन्हें मालूम होना चाहिए कि तेरे परवरदिगार के हाँ का 1 दिन तुम्हारी गिनती के हिसाब से 1000 साल के बराबर होता है। वकायम मिन करियतिन नम लई तो लहा वह अजालमतुन तुम मैं अखस तो है वह इलेयल मसीर। तो ये भी बेखौफ ना हो, ये जो 8-10 साल गुजर गए हैं और इन्हें कुछ नहीं हुआ, तो ये बेखौफ ना हो। कितनी ही बस्तियां हैं जिनको मैंने उनके जुल्म के बावजूद इसी तरह ढील दी। यानी ये नहीं है कि ये जुल्म पर आमादा हैं तो मैं फौरन पकड़ लूँगा, इनसे ज़्यादा जुल्म व सितम का इर्तकाब करने वालों को भी मैंने इसी तरह ढील दी, फिर उनको पकड़ लिया। तुम माखस्तुहा वाइलेयल मसीर। और खैर ये तो यहाँ की पकड़ है, इस पकड़ में 2 दिन ज़्यादा लग गए या 4 दिन ज़्यादा लग गए, इस पर इतराओ नहीं, सबको वापस तो मेरे पास ही आना है। वाइलेयल मसीर। इसलिए किस चीज़ पर, किस बिरते पर अकड़ रहे हो। कुल या अय्युहन नास इन्नमा आना लकुम नज़ीरुम मुबीन। इनसे कह दो कि लोगो मैं तुम्हारे लिए सिर्फ एक खुला हुआ खबरदार करने वाला। यानी मैं अजाब हाथ में पकड़ कर नहीं बैठा हुआ, वो फैसला खुदा ने करना है, उसका वादा है, वो अपने वादे की खिलाफवर्दी नहीं करता। लेकिन ये मेरे तरफ क्यों हो रहे हो, मैं तो एक खुला खबरदार करने वाला हूँ, तुम्हारी खैरखाई के साथ खड़ा हूँ। एक मौके के ऊपर रसूलुल्लाह की ज़ुबान से ये बात इस तरह भी अदा की गई है कि ये तो इल्लल मौतला तफिल कुर्बा है, तुम मेरे रिश्तेदार हो, मेरे अजीज़ हो, मैं उसका हक अदा कर रहा हूँ। कि तुम्हें बचा लूं, तुम्हें शुक्रगुजार होना था, लेकिन तुम खबरदार नहीं हो रहे। इसमें जो लफ्ज़ इस्तेमाल किया है खबरदार करने वाले के लिए, वो है नज़ीर मुबीन। ये कुरान में पैगंबरों के लिए आया है। मैंने लिखा है असल में नज़ीर मुबीन के अल्फाज आए हैं, अरबी अदब के ज़ौक आशना जानते हैं कि इसमें नज़ीर उरिया की तरफ तलमी है, यानी ये लफ्ज़ कुरान ने उठाया है अरबों के एक इस्तेमाल से। उनके यहाँ इसकी जगह नज़ीर मुबीन की जगह नज़ीर उरिया था। उस्ताज इमाम लिखते हैं अरबों में ये तरीका था कि कबीला या काफिला जहाँ डेरा डालता, ज़्यादातर खानाबदोश थे, यहाँ डेरा डाला, यहाँ नखलस्तान में कुछ दिन गुजारे, वक्त गुजर गया तो सामान उठाया और कहीं और चले गए। जिन लोगों को अरबी ज़ुबान की शायरी पढ़ने का मौका मिला है वो जानते हैं कि उनके कसायद की इब्तदा इसी मंज़र से होती है। यानी एक काफिला था, कभी यहाँ ठहरा था, उसमें कोई मोहब्बत का मामला हो गया, अब वो काफिला चला गया वहाँ से, तो शायर उस जगह पहुँचता है, वो देखता है कि कहीं खैमों की कोई उखड़ी हुई तनाव है, किसी जगह कोई जानवरों का गोबर लीक पड़ी हुई है, कुछ आसार उसको नज़र आते हैं, तो इसको वो अपनी तशबीह का मौजू बनाता है। यानी यहाँ से आम तौर पर अरब कबायद शुरू होते हैं, अरबों के जो कसायद हैं। सभा मुअल्लकात में भी जगह जगह यही तरीके इख्तियार किए हैं, तो उनके यहाँ तशबीह इसी से होती थी। तो ये जहाँ डेरे डालते थे वहाँ किसी ऊंची जगह पर एक निगरान पहरा देता, यानी कोई टीला कोई जगह मुंतखब कर लेते थे, बाज़ वक़्त कोई दरख्त भी, उस पर मचान बना ली, और यहाँ काफिले ने पड़ाव डाल दिया, किसी निगरान से कहा कि तुम उस पर बैठ जाओ, क्योंकि खानाबदोशी में और जगह जगह पड़ाव डालने में अंदेशा होता था कि कोई दूसरा भी इस नखलस्तान में या यहाँ अगर पानी मैसर है तो उसमें दिलचस्पी रख जाता है, उसमें बाज़ वक़्त हमले हो जाते थे। वहाँ किसी ऊँची जगह पर एक निगरान पहरा देता, और अगर वो किसी तरफ से कोई ख़तरा महसूस करता तो अपने कपड़े उतार कर नंगा हो जाता। यानी वो तरीका ये था कि वो कपड़े उतार देता और नंगा होकर वो ख़तरे का ऐलान करता, और ख़तरे का ऐलान करता जिसके बाद कबीले या काफिले के सारे मर्द तलवारें सौंत कर मुदाफ़त के लिए तैयार हो जाते। वो गोया अलार्म था इस बात का, ये उनकी कबायली ज़िंदगी की रवायत थी। इसको नज़ीर उरिया कहते थे, उरिया नंगा, इसको नज़ीर उरिया कहते थे। ये ताबीर चूँकि नाशाइस्ता थी, यानी ये अमल भी नाशाइस्ता है, कपड़े उतार दिए जाए, ताबीर भी, नबी के लिए इसका इस्तेमाल मौजू ना था। यानी काम तो नबी भी वही कर रहा था, लेकिन अब क्या उसको भी नज़ीर उरिया कहा जाए? नबी के लिए इसका इस्तेमाल मौजू ना था, इस वजह से कुरान ने इसको नज़ीर मुबीन की शक्ल में शाइस्ता बना लिया। यानी नज़ीर उरिया तो नहीं, नज़ीर वहाँ से ले लिया और उसके साथ मुबीन की खुला, यानी वो तो कपड़े खोल कर खुला होता था, यहाँ ये है कि बात खुली की जाए, ऐलान खुला किया जाए, बताया जाए, लोगों को जगाया जाए। तो इस वजह से जगह जगह पैगंबर के लिए ये नज़ीर मुबीन की ताबीर कुरान में आती है। उसका पस मंज़र ये है, इनसे कह दो कि लोगों मैं तुम्हारे लिए सिर्फ़ एक खुला हुआ खबरदार करने वाला हूँ। अल्लज़ीना आमनू व अमिलुस्सालिहात लहुम मग़फिरतुन व रिज़्क़ुन करीम। फिर जो ईमान लाए और उन्होंने अच्छे अमल किए उनके लिए मग़फिरत भी है और इज़्ज़त की रोज़ी भी। मग़फिरत, इससे बड़ी कोई बशारत नहीं है जो इंसान को दुनिया में मिल सके। क्या वजह है? वजह ये है कि इंसान से जब गुनाह होता है, किसी बड़े गुनाह का इर्तकाब हो जाता है, तो एक शदीद मायूसी की कैफियत सलीम उत्तबा इंसान पर तारी होती है। इस वक्त तो लोग हौसले में हैं, उसकी वजह पैगंबरों की हिदायत है, वरना इससे अलग हो के ज़रा देखिए कि दुनिया में क्या हुआ है। यानी इस वक्त जो सबसे बड़ा मजहब है वो कैथोलिक मसीहियत है, उनके यहाँ ये सबसे बड़ा मसला बना कि आदम से गुनाह हुआ है और हम भी नहीं बच पाते, हमसे भी गुनाह होते हैं, तो इसका मतलब ये है कि इंसान गुनाह से नहीं बच सकता, तो फिर क्या होगा? यानी गुनाह पर मुआवजा तो होना है। इसके माने ये हैं कि हम जब बच नहीं सके तो पकड़े जाएंगे। हमारे यहाँ भी अगर मोतजिला शायरा की बहसें पढ़ें तो उनकी पदा यहीं से हुई है कि कबीरा गुनाह का इर्तकाब हो जाने के बाद क्या मुसलमान मुसलमान रहता है? अब अगर राय ये कायम हो गई कि नहीं रहता, तो उसका नतीजा क्या है कि जो थोड़ी बहुत जमानत है शफाअत की वो भी खत्म हो गई। तो इससे जो यास पैदा होती है, कुरान मजीद उस यास को मौजू बनाता है और वो ये कहता है कि नहीं, ऐसा नहीं है, ये हम जानते हैं इंसान से गुनाह होता है, ये भी हमें मालूम है कि आदम ने भी गलती की थी, लेकिन तुम्हारा परवरदिगार कोई मुंतकिम मिजाज बादशाह नहीं है, उसके यहाँ मगफिरत ही मगफिरत है, तुम जब चाहो लौट आओ, जब चाहो अपने आप को बिल्कुल पाक कर लो। चुनाचे पाक करना जिस तरह आलूदगियों से पाक करने के लिए इस्तेमाल होता है, गुनाहों से भी इसी तरह। रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में जब बाज़ सख्त सज़ाएं बाज़ जरायम पर दी गई हैं, तो देखिए सहाबाए किराम इससे कितने वाकिफ थे। वो जानते थे कि दुनिया की सज़ा भी असल में इसी मगफरत का हिस्सा है। तौबा कर लो, तलाफी कर लो, किसी का हक मारा है तो अदा कर दो, ये गुनाह हो गया है, इसकी कोई तलाफी नहीं हो सकती, कफारा अदा कर दो। लेकिन मगफरत के रास्ते खोले हैं अल्लाह ताला ने। तो उन्हीं में से एक ये भी है कि आदमी ने कोई बड़ा गुनाह किया है तो सज़ा के लिए पेश कर दे। तो जिन लोगों ने अपने आप को खुद आके सज़ा के लिए पेश किया है, उनमें देखेंगे उन्होंने क्या कहा आके, उनका ताहिर नहीं या रसूल अल्लाह, या रसूल अल्लाह मुझे पाक कर दे। तो ये गुनाहों से पाकीज़गी का एहसास है जिसने जजाओ सज़ा को भी उनके लिए एक बसीरत की चीज़ बना दिया। इसलिए ये मगफिरत है जिसका अल्लाह ताला ख़ास जिक्र करते हैं, और इस तरह गोया इंसान को यास और यास के नतीजे में पैदा होने वाले फ़लसफ़ों और मज़ाहब से निजात दिला देते हैं कि नहीं, इसमें कोई तरद्दुद की बात नहीं, इसमें किसी खुदा के बेटे को आकर सलीब पर चढ़ने की ज़रूरत नहीं है, ये तो बस टूटे हुए दिल के साथ अपने आप को खुदा के सामने डाल देना है और तलाफी के लिए तैयार हो जाना है। तो मेरी तरफ से मगफिरत ही मगफिरत है। फिर जो ईमान लाए और उन्होंने अच्छे अमल किए, उनके लिए मगफिरत भी है और इज्जत की रोज़ी भी, यानी अल्लाह ताला ने उनके लिए आगे बहुत कुछ एहतमाम कर रखा है। वल्लज़ीना सौफी आयातिना मुआजिज़ीन उलाई का असहाबुल जहीम। मुतमिन रहा करो, गुनाहों का मामला नहीं है, मामला क्या है, और जिनकी तगोदौ हमारी आयतों को नीचा दिखाने के लिए है, वही दोजख के लोग। दोजख मैंने उनके लिए तैयार कर रखी है। ईमान और अमले साले के साथ गलतियां हो जाना, कोताहियां हो जाना, इनके लिए मेरी तरफ से मगफिरत ही मगफिरत। पहले रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली दी, अब मुनकरीन को तंबीह करने के बाद और उनके अमल के नतायज बताने के बाद ईमान वालों को भी तसल्ली दी और बता दिया कि जहन्नम किन के लिए है। फिर पैगंबर की तरफ रजू हुआ, वमार सल्लम मिन कब्ल का मिन रसूलिन वला नबीन इल्ला इज़ा तमन्ना अलक शैतान फी उमनियत ही। हमने ए पैगंबर तुमसे पहले जो रसूल और जो नबी भी भेजा है उसके साथ यही मामला पेश आया कि उसने जब भी कोई तमन्ना की, शैतान उसकी तमन्ना में खलल अंदाज हो गया। ये जो मामलात पेश आते हैं, जैसे ये यास का मामला था, इसी तरह पैगंबर बाज़ औक़ात अपनी दावत के मराहिल में जो यहाँ ज़ेर बहस हैं ऐसी आरजुएं कर बैठते हैं जो दिल के जज्बे से पैदा होती हैं। मसलन रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम दावत दे रहे हैं, पीछे वो रद्द अमल बयान हुआ है जो मुनकरीन की तरफ से है, उसमें ये ख्वाहिश पैदा हुई कि परवरदिगार ये जेर 10 लोग अल्हम्दुलिल्लाह मेरी बात सुन रहे हैं, दोस्त अहबाब ने भी इसको कबूल कर लिया है, ये नौजवान भी ईमान ला रहे हैं, एक एक दो दो चार चार, लेकिन ये अरब के सरदारों में से अगर अल्लाह परवरदिगारे आलम अबू जहल को तौफीक दे दे, उमर को तौफीक दे दे, तो इससे मेरे दीन को, मेरी दावत को बड़ी गैर मामूली तकवीयत हासिल होगी। यही वो जज्बा है जिसके तहत कुरान मजीद के आखिरी बाब में एक मामला ज़ेर बहस आया है कि अरब के बाद बड़े सरदार रिसालत मआब की मजलिस में आए हुए थे और आप इसी जज्बे के साथ, इसी दिली कैफियत में उनको कुछ अहमियत भी दे रहे थे और उनसे बात भी कर रहे थे कि उसमें अब्दुल्ला बिन अबी मक्तूम जो एक नाबीना सहाबी हैं वो आ गए। तो अब नाबीना है उनको तो अंदाज़ा नहीं हुआ, उन्होंने आके कुछ दरमियान में बात करना शुरू कर दी, उससे रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम की तबीयत पर कुछ असर हुआ कि इनको इस वक्त नहीं आना चाहिए था। उसमें भी असल जज्बा अगर बात की आयात को देखें तो ये मालूम होता है कि ये लाखैरे इस वक्त बैठे हुए हैं, ऐसा ना हो कि कोई जुमला कस दे इन पर और इनकी तोहीन हो उससे, तो थोड़ा सा इस्तराब और तरद्दुद आपके यहाँ पैदा हुआ और जैसे उसके असरात चेहरे पर भी आ जाते हैं वो आए, लेकिन अल्लाह ताला ने आप देखिए उसमें क्या उसलूब इख्तियार किया, अबसा व तवल्ला अन जाहुल अमा, वो अंधा आ गया, तुम्हारी तेवरी चढ़ गई, कि कैसे हो सकता है, वो तुमसे पाकीजगी लेने के लिए आया था, ये क्या करने बैठे हुए, तो बिल्कुल उधेड़ के रख दिया, कोई परवाह नहीं है इनकी, ये तो दर्पय हैं अपनी किस्मत के मारे हुए, तुम्हारी तवज्जोआत का मरकज उसी को रहना चाहिए। तो इंसान के अंदर ये चीज़ पैदा हो जाती है, इसलिए कि ये वो परवरदिगार का मामला अलग है, लेकिन बंदे तो बहरहाल बंदे ही होते हैं। तो फरमाया कि इस तरह की कोई तमन्ना बाज़ औक़ात जब रसूल या नबी के यहाँ पैदा होती है तो ये तमन्नाओं को कुछ ज़्यादा करीब नहीं आने देना चाहिए, तमन्नाएं शैतान के लिए रास्ता निकालती, ये रसूलुल्लाह को बयान फरमाया है और कहा है कि इसमें भी तसल्ली रखो, ये मामला सिर्फ तुमसे नहीं हुआ या हो रहा, इससे पहले भी हर पैगंबर से हुआ। वमा अरसलना मिन क़ब्लिक मिन रसूलिन वला नबीयिन, हमने अब पैगंबर तुमसे पहले जो रसूल और जो नबी भी भेजा है उसके साथ यही मामला पेश आया कि उसने जब भी कोई तमन्ना की तो शैतान उसकी तमन्ना में खलल अंदाज हो गया, यानी ये तमन्ना जो है ये कितने ही खैरखाई के जज्बे के साथ हो, बहरहाल शैतान के लिए रास्ता खोलती है। इसमें ये जो अल्फाज इस्तेमाल हुए हैं, तुमसे पहले जो रसूल और जो नबी भी भेजा है, ये बिल्कुल सरी है कि नबी और रसूल हम माना नहीं है, ये अल्फाज ही बता रहे हैं। मैंने लिखा है ये अल्फाज साफ जाहिर करते हैं कि नबी और रसूल में फ़र्क है। ये फ़र्क क्या है? कुरान की तसरीहात से मालूम होता है कि अल्लाह ताला जिन लोगों को खल्क की हिदायत के लिए मबूस फरमाता है और अपनी तरफ से वही इल्हाम के ज़रिए से उनकी रहनुमाई करता है, उन्हें नबी कहा जाता है। लेकिन हर नबी के लिए ज़रूरी नहीं है कि वो रसूल भी हो, रिसालत एक ख़ास मनसब है जो नबियों में से चंद ही को हासिल हुआ है। कुरान में इसकी तफसीलात के मुताबिक रसूल अपने मुखातबीन के लिए खुदा की अदालत बनकर आता और उनका फैसला करके दुनिया से रुख्सत होता है। ये फ़र्क है नबी और रसूल में। चुनाचे उसकी तरफ से यानी रसूल की तरफ से इतमाम हुज्जत के बाद अल्लाह ताला उसके मानने वालों को गलबा अता फरमाता और उसके मुनकरीन पर अपना अजाब नाजिल कर देता है। पीछे चूंकि यही हैसियत ज़ेरे बहस है तो इसलिए बताया कि ये जो बात हम करने वाले हैं ये सिर्फ नबियों के साथ नहीं, रसूलों को भी इसी तरह की सूरत हाल पेश आई है कि तमन्ना कर बैठे। ये मज़मून अभी जारी है, वक्त ख़त्म हो गया। अकूलो कौली हाज़ा, अस्तग़फ़िरुल्लाह।